الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. ولقد فتنا الذين من قبل فليعلمن الله الذين صدقوا وليعلمن الكاذبين. سبحان ربك رب العزة عما يصفون، سلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. دنیا دار العمل ہے، آخرت دار الجزا ہے، دنیا دار الفنا ہے، آخرت دار الوفا ہے، دنیا دار الغرور ہے اور آخرت دار السرور ہے. دنیا مٹی دارے سے بنی اور فنا ہونے والی ہے، جبکہ جنت سونے چاندی سے بنی اور ہمیشہ باقی رہ سکتا ہے. یہ طے شدہ بات ہے کہ جو انسان مخلوق سے دل لگائے گا، ایک نہ ایک دن مخلوق سے جدا کر دیا جائے گا، اور جو انسان اللہ رب العزت سے دل لگائے گا، ایک نہ ایک دن اللہ سے ملا سکے گا. تاہم اس دنیا میں انسان کو شریعت پر عمل کرنے کے لیے اپنے نفس کے خلاف مجاہدہ کرنا، اپنے نفس کے خلاف مجاہدہ کرنا. شیطان چاہتا ہے، نفس چاہتا ہے کہ انسان منمانی کرے، اللہ تعالیٰ کے حکموں سے روح گردانی. جبکہ اللہ رب العزت چاہتے ہیں کہ میرا بندہ میرے حکموں کی پابندی. ہر انسان کے من میں یہ حق و باطل، نفس چاہتا ہے تم منمانی کرو، اور اللہ رب العزت کا حکم ہے کہ تم میرے حکموں کے مطابق زندگی گزارو. تو یہ قدم قدم پر انسان کو اپنے نفس کے خلاف مجاہدہ کرتا ہے، اسی لیے اس کو امتحان کہا ہے کہ یہ دنیا دار الامتحان، اور دنیا دار المحنت، دنیا امتحان گاہ ہے، یہ سیر گاہ نہیں، تماشا گاہ نہیں، آرام گاہ نہیں، قیام گاہ نہیں، یہ امتحان گاہ ہے. افسوس کہ ہم اسے چلا جاتا ہے. مقصد زندگی اللہ رب العزت کی بندگی، اور مقصد حیات اللہ تعالیٰ کی یاد. آخرت کے مقابلے میں اگر دنیا کی زندگی کو دیکھا جائے تو بہت معمولی وقت ہے. اس لیے آخرت کا ایک دن دنیا کے 50,000 سال کے برابر ہوگا. تو اگر 100 سال کی عمر کو کیلکولیٹ کیا جائے تو ایک دن کے حساب سے یہ 2.5 منٹ بنتی ہے. اس کو کون عقل مند کہے کہ جو 2.5 منٹ کے لیے تو منمانی کر لے اور اس کے بعد اپنے آپ کو سزا کا مستحق بنا. छोटे बच्चे को भी कहें भाई तुम्हें हम खाने के लिए ये कैंडी देते हैं मगर इसके बाद तुझे सजा दे रहे थे, तो बच्चा भी आमादा नहीं होता। जिसका जहन कच्चा है, जिसकी तालीम पुख्ता नहीं, वो भी कहेगा कि ये क्या बात है कि थोड़ी देर की लज्जत और इसके ऊपर सजा। लेकिन अजीब बात है कि हम लिखे पढ़े लोग, पुख्ता अकलों वाले लोग, तजर्बाकार लोग, हम प्रैक्टिकली यही कर रहे होते हैं कि हम दुनिया की लाड़ी को एंजॉय करते हैं और आखिरत के अजाब को अपने सर के ऊपर ले लेते हैं। हर इंसान को दुनिया के घर की कितनी फिक्र होती है, औरत को फिक्र है, घर मर्द को फिक्र है कि भी आखिर रहने के लिए जगह होनी चाहिए और कितना रहना है, ज्यादा से ज्यादा 100 साल, वरना तो उससे कम। तो आखिरत में जहां हमने खरबहा खरब साल रहना है तो वहां के घर की भी हमें फिक्र है। एक बुजुर्ग फरमाते थे, ऐ दोस्त जितना तुमने दुनिया में रहना है उतना दुनिया के लिए कोशिश कर लो और जितना आखिरत में रहना है उतना आखिरत के लिए। कोई रेशियो प्रोपोर्शन होनी चाहिए ना, तो हमारी जिंदगी का पूरा वक्त इसी दुनिया की जिंदगी के लिए गुजर जाता है। तो ये हम अपने आप के साथ इंसाफ नहीं कर रहे होते, और ये भी नहीं कि इस दुनिया की जिंदगी को गुजार लें तो भाई आगे जाकर फिर उसकी तैयारी कर लेंगे। इसी दुनिया की जिंदगी के दौरान हमें आखिरत की तैयारी करनी है। कोई अलग वक्त नहीं मिलेगा। कितनी अजीब बात है कि दुनिया में छोटा बिजनेस भी कोई चलाता है तो जब ऑडिट होने लगता है तो वो वक्त से पहले 1 महीना 2 महीना इंटरनल ऑडिट कर रहा होता है, दिन रात लगा होता है। अगर कोई पूछे तो आज नजर नहीं आया, तो जी ऑडिट करीब है, दिन रात लगे हुए हैं। तो दुनिया के ऑडिट से पहले हम इंटरनल ऑडिट कर लेते हैं, या आखिरत के ऑडिट से पहले कभी हमने अपना भी इंटरनल ऑडिट किया कि मुझे क्या होना चाहिए था और मैं क्या हूं, मेरी जिम्मेदारियां क्या थी, क्या उनको मैंने पूरा किया। बिजनेसमैन ऑफिस में काम करने वाले जहां काम करते हैं वहां हर काम को किनारे पहुंचाते हैं, हर प्रोजेक्ट को कंप्लीट करते हैं, एक एक करके प्रॉब्लम को सॉल्व करके चले जाते हैं। लेकिन आखिरती का मामला है कि उनको हमने टाला हुआ, देखी जाएगी। अकलमंदी का तकाजा ये है कि हम इसी दुनिया के अंदर रहते हुए आखिरत की तैयारी करें, और आखिरत की तैयारी का मतलब ये नहीं है कि हमने कोई वर्जिश करनी है, रोजाना दौड़ना है, भागना है, कोई वजन उठाना है, नहीं। आखिरत की तैयारी का मतलब ये कि हमने हर काम नबी अलैहिस्सलाम की सुन्नत मुबारक के मुताबिक करना है, अल्लाह ताला के हुक्म के मुताबिक। काम तो करना ही होता है। अब देखिए एक आदमी सोना है तो अगर वो सुन्नत के मुताबिक सो जाएगा तो उसको सवाब मिल जाएगा, खिलाफ सुन्नत तरीके से सोएगा तो उसको सवाब से महरूमी हो जाएगी। खाना खाने अगर मसनून दुआ पढ़कर सुन्नत तरीके से खाएगा तो अजर का मुस्तहिक बन जाएगा, और अगर इन सुन्नतों को नजरअंदाज करके खाना खाएगा तो अजर से महरूम। काम दोनों बंदे वही कर रहे हैं, इसने भी खाना खाया, इसने भी खाना खाया, लेकिन इसका खाना इसके लिए अल्लाह के कुर्ब का दरिया बन गया और दूसरे का खाना उसके लिए अजर से महरूमी का दरिया बन गया। घर के अंदर हम अगर नबी इस्लाम की मुबारक सुन्नत के मुताबिक रहें तो हमें हर हर अमल पर अजर मिलता है। मोमिन की शान देखिए कि अगर वो सुन्नत के मुताबिक थूक भी फेंक दे अपने मुंह से तो इस पर भी अल्लाह ताला उसको अजर अता फरमाता है। वो बैतुल खला में अगर सुन्नत के मुताबिक दाखिल हो और बाहर निकले और मसनून दुआ पढ़ ले तो अल्लाह ताला अपनी जरूरत से निजात पाने पर भी उसको अजर अता फरमाता है। ये दीन कितना आसान है। तो अपनी आदत को अपनी इबादत बना लीजिए, अपनी आदत को अपनी इबादत बना लीजिए, काम आसान हो जाएगा। कि जो भी करना है, अब देखिए पानी पीने आप एक ही सांस में पी लेते हैं तो आपने सुन्नत के खिलाफ कर लिया, अजर से मारूम। अगर उसके लिए दुआ पढ़ लेते और दरमियान में जैसे सुन्नत तरीका है उस तरह तीन सांसों में पी लेते उस पर अजर मिल जाए। तो दीने इस्लाम ने नेकी को बहुत आसान बना दिया। फर्क अगर कहीं पड़ता है तो सिर्फ इंसान की नीयत का पड़ता है। जिनके दिल में आखिरत की फिक्र होती है वो अपनी नेक नियति की वजह से अमलों का अजर ले जाते हैं और दूसरे बंदे महरूम हो जाते हैं। अब देखिए मस्जिद में दाखिल हुए तो सब लोग मस्जिद में दाखिल हुए लेकिन एक आदमी है जो घर से आया मस्जिद में दाखिल हो गया उसको नमाज का अजर मिल गया लेकिन दूसरा आदमी जब मस्जिद में दाखिल होने लगा तो उसने साफ नकली एतकाफ की नियत भी कर ली। अब ये शख्स जितनी देर मस्जिद में रहेगा उसको नकली एतकाफ का सवाब भी मिल जाएगा। तो दोनों बंदों ने एक अमल किया मगर एक ने अपने इल्म को इस्तेमाल किया, अपनी तबीयत को हाजिर रखा तो उसको उसी पर अजर कई गुना ज्यादा मिल गया और दूसरे को अजर थोड़ा। तो मोमिन को चाहिए कि वो अपनी जिंदगी की तरतीब को देखकर नजर रखे अपने आप पर, अपनी आदत को इबादत बनाए, कोशिश करे कि हर काम इस तरह से करे कि जिस पर उसको अल्लाह ताला की तरफ से अजर मिलता। कई काम इंसान छोटे समझता है मगर अल्लाह रब्बुल इज्जत की नजर में वो छोटे नहीं, वो बड़े मोटे हुआ करते। अल्लाह ताला ने मोमिन को उसकी नीयत के मुताबिक अजर देता। जिनाचे फुकहा ने लिखा है एक ही अमल में आप अगर कई नीयतों को जमा कर लें तो आपको उतना ही अजर मिलेगा। मिसाल के तौर पर आप मस्जिद में आए, आपने नीयत कर ली कि जी मैं 2 रकअत तहियतुल मस्जिद पढ़ूंगा तो आपको इसका अजर मिल गया। उसी में आपने नियत जमा कर ली कि मैं तहियतुल वुजू की भी नियत करता हूं तो उसका भी अजर मिल गया। उसी में आपने नियत कर ली कि जी मैंने सलातुल हाजत पढ़नी थी और अल्लाह से दुआ मांगनी थी, उसकी नियत कर ली तो उसका भी अजर मिल गया। उसी में नियत कर ली कि अल्लाह ताला ने आज के दिन मुझे सलामत रखा, मैं अल्लाह का शुक्र अदा करने की नियत करता हूँ तो शुक्राने के 2 नफल की नियत, उसका भी अजर मिल गया। तो कहा ने लिखा है जितनी नियतों को जमा करेगा उतना इसका अजर बढ़ता चला जाएगा। क्या खूबसूरती है इस्लाम की। चंद दिन पहले एक महफिल में दारुल देवबंद के शेख अल हदीस मौला अब्दुल हक दामत बरकात वो भी थे और याजिद भी था, तो वो किताब का रेफरेंस देकर फरमाने लगे कि मैंने एक किताब में पढ़ा है कि फुकहा ने लिखा कि जो लिबास बंदा पहनता है ना, इस लिबास के पहनने में वो 60 नीयतों को जमा कर सकता है, 60 नीयतों को जमा कर सकता है। मिसाल के तौर पर एक दो मिसालें देता हूं कि जी मैं लिबास पहन रहा हूं अपना सतर छिपाने के लिए, एक सवाब मिल गया। कि मैं लिबास पहन रहा हूं साफ सुथरा, हदीस पाक में आता है कि मैला लिबास गाफिल होता है, साफ सुथरा लिबास अल्लाह का जिक्र कर रहा है। शेख वजीद साहब ने फजाइल जिक्र में हदीस नकल की है, तो मैं इसलिए साफ सुथरा लिबास पहन रहा हूं, ये दूसरी नीयत होगी। मेरे रब ने मुझे हुक्म दिया है खुशूस ही ना तो कम इन दुल मस्जिद, कि मस्जिद में जाओ यानी नमाज के लिए जाओ तो जीनत इख्तियार करो, यानी साफ सुथरे होके जाओ। मैं इस आयत पर अमल करने की नियत कर रहा हूं तो तीसरा सवाब मिल गया। अल्लाह अकबर। तो अब देखिए कि इस तरह अगर मुख्तलिफ नियतों को जमा करता रहे तो लिबास पहनने में 60 नियतों को ये जमा कर सकता है। कि एक आलिम उसी अमल पर इतना अजर कमा लेता है कि बेइल्म अगर सारी जिंदगी भी लगा रहे तो उतना अजर नहीं कमा सकता। तो हमने जब इस दुनिया में आखिरत की तैयारी करनी है तो हमें हर वक्त उसके लिए फिक्रमंद रहना चाहिए। गफलत में वक्त अगर गुजारेंगे तो हम अपना नुकसान, हमारे अकाबिर ने इस दीन को आगे पहुंचाने बड़ी मेहनतें की। नबी अलैहिस्सलाम ने बड़ी कुर्बानियां दी तब ये दीन हम तक पहुंचा, हम इस दीन की कदर करें। बल्कि उनको तो दीन पर अमल करने के लिए जानी कुर्बानियां देनी पड़ती। नबी अलैहिस्सलाम से पूछा गया इस दुनिया में सबसे ज्यादा मुशक्कतें और मुसीबतें किन पर आई, फरमाया अल अंबिया, अंबिया इकराम पर आई, तुम्मल अमसल फल अमर, फिर जिनकी जिंदगी अंबिया के मुशाबे हुई और जिनकी जिंदगी उनके मुशाबे हुई उन पर भी उन्होंने याद किया। तो उन्होंने आजमाइशों के जरिए से, मुशक्कतों के जरिए से दीन हम तक पहुंचा। सीरत नबी की किताबों में लिखा है कि एक मरतबा मक्का मुकरमा में बहुत ज्यादा बारिश होने लगी, रात का वक्त था, बादल गरजने लगे, बिजली चमकने लगी और बादल की घिन गिरज की वजह से लोगों के दिल कांपते थे और जोरदार बारिश होने लगी। लोग अपने अपने घरों में दबक के बैठ गए। जब बादल गिरजता तो लोगों के दिल दहल जाते। इस हालत में, इस वक्त में अबू जहल का दरवाजा खटखटाया गया। तो अबू जहल की बीवी ने कहा कि मुझे लगता है कि ये कोई बहुत ही हाजतमंद और जरूरतमंद है जो इस मौसम में हमारे दरवाजे पे आया। अबू जहल सुन के कहते हैं कि तुमने ठीक कहा, हाँ मैं जाता हूं और जो वो कहेगा आज मैं इसकी मुराद पूरी कर दूंगा। ये वर्डन देकर अबू जहल जब अपने घर के दरवाजे पर आया और दरवाजा खोल कर देखा तो उसने अल्लाह के महबूब को सामने खड़ा किया। हैरान होकर पूछता है, भतीजे इस मौसम में रात का वक्त है, बादल गरज रहे हैं, बिजली चमक रही है, लोगों के दिल कांप रहे हैं, तुम मेरे दरवाजे पे कैसे आए? तो फरमाया कैसे सजान, क्योंकि अल्लाह का खौफ दिलों पर तारी है, मैं भी यही सोच के आया कि मुमकिन है इस मौके पर आप मेरे रब का पैगाम कबूल करें। जो मक्का मुकरमा में नबी अलैहिस्सलाम के रिश्तेदार थे वो सब के सब मुखालिफ हो गए। तो महबूब ने दिल में सोचा कि चलो ताइफ जाते हैं, ये जरा बाहर के लोग हैं, मुमकिन है कि ये मेरी बात को कबूल कर ले। तो नबी अलैहिस्सलाम सफर करके संगलाख पहाड़ है ताइफ पहुंचे, और वहां से तीन बड़े लोग थे, उन्होंने बात करना ही गवारा न किया, उल्टा बच्चों को पीछे लगा दिया, जिनाती बच्चों ने पत्थर मारे। महबूब सल्लल्लाहु अलैहि वसल्लम के नालेन मुबारक जो खून था उससे भर गया। इस हाल में आप थक के एक अंगूर के बाग के पास आकर बैठे, और नबी अलैहिस्सलाम ने दुआ मांगी, अल्लाहुम्म इन्नी अश्कु इलैका ज़ौफ़ कुव्वती व क़िल्लत सीहती व सवाहा। ऐसी अजीब दुआ है, इंसान हैरान होता है अल्लाह ताला के महबूब ने कैसी दुआ की। उसने फरमाते हैं, ए अल्लाह अगर तू राजी है तो फिर मुझे कोई परवाह नहीं, और अगर तू नाराज है तो तुझे उस वक्त तक राजी करना जरूरी है जब तक के तू राजी नहीं होता। ए अल्लाह मैं तेरे चेहरे के उस नूर के तुफैल मांगता हूं जिससे दुनिया की सब जुलमतें रोशन हो। अल्लाह ताला के महबूब ने कैसे आजजी वाली दुआएं मांगी, और सहाबे किराम को भी मुझे तक इंसानी पर ये दीन के साथ कुछ आसान थोड़ा था, ऐसी मुशक्कतें उठाई कि हम उसका तसव्वुर नहीं कर सकते। सैयदना सिद्दीक अकबर रज़ी अल्लाह ताला अन्हु की बात, इसको सईद आयशा सिद्दीका रजी अल्लाह ताला ने और सईद आयशा और अस्मा रजी अल्लाह ताला ने दोनों बहनों ने रवायत किया। फरमाती है कि सिद्दीका अकबर नानो घर थे कि किसी ने आके बताया कि भाई आप तो यहाँ हो तो मस्जिद में हरम में आपके साहिब के साथ क्या हो रहा है। तो सिद्दीका अकबर नानो भागे हुए गए, कहते हैं जब वहां जाकर देखा तो कुफार ने नबी अलैहिस्सलाम को घेरा हुआ और ईजा पहुंचा रहे थे। उन्होंने देखा तो देखते ही फरमाया, अतक्तुलून रजुलन अन यकूल रब्बी अल्लाह, और तुम ऐसी हस्ती को मारने के ऊपर तुल चुके हो कि जो कहते हैं कि मेरा परवरदिगार अल्लाह है। कुफार ने ये सुनकर नबी अलैहिस्सलाम को छोड़ा और अबू बकर सिद्दीक लाने को पकड़। किताबों में लिखा है इतना मारा कि बिल आखिर वो बेहोश होकर नीचे गिर गए। जब वो अनकॉन्शियस होकर गिर गए जमीन पर तो कुरैश मक्का में से एक शख्स था जिसका नाम था उतबा बिन रबिया, उसने जूता पहना हुआ था जिसके नीचे मोटा चमड़ा लगा हुआ था, उसने वो जूता उतारा और सिद्दीक अकबरानों के चेहरे पे मारना शुरू कर दिया, जिस्म पे नहीं बाकी मार रहा, उनके चेहरे पे उसने मारा। और किताब में शेख अजीज साहब ने फरमाते हैं कि इतना मारा कि चेहरा पूजने से आगा का पता नहीं चलता था, चेहरा लहू लहान है। अब डायरेक्ट चेहरे पे अगर लग रही हो कोई चीज तो फिर चेहरे का क्या है। जब उसने देखा कि चेहरा लहू लहान हो गया और बिल्कुल सूज गया तो वो बड़ा मोटा था, उसने क्या किया कि सिद्दीक अकबरानों सीधा जो जमीन पर लेटे हुए थे बेहोश, वो पेट पर चढ़कर खड़ा हुआ और वो उस पर चढ़कर छलांग लगाता और फिर अपनी एड़ियां उनके पेट के ऊपर मारता। आप इमेजिन कर सकते हैं कि मोटे आदमी का 2-2.5 मन का वजन हो और वो यूं छलांग लगाता और छलांग लगाकर एड़ियां उनके पेट के ऊपर मार, इतनी मर्तबा उसने अपनी एड़ियां उनके पेट में मारी कि वहां मौजूद हर बंदे को यकीन हो गया कि अबू बकर फौत। किसी ने उनके कबीले वालों को बता दिया तो वो कबीले वाले भाग आए। वो चाहते थे कि अबू बकर सिद्दीक को उठा के ले जाए मगर इतने जख्मी थे कि उठाया नहीं जाता। उन्होंने चादर डाली और अबू बकर सिद्दीक को गठड़ी की तरह बांधा और गठड़ी बांध के ले गए। ये हालत और जाते हुए कह गए अगर अबू बकर सिद्दीक फौत हो गए तो हम इसके बदले में उत्पन्न रबिया को कत्ल करें। पूरा दिन अबू बकर सिद्दीक लानों को होश नहीं आया। जब रात ईशा का वक्त हुआ तो थोड़ी सी उस वक्त आंख खुली, कुछ होश आया तो सिद्दीक लानों ने सबसे पहली बात जबान से ये निकाली कि मेरे आका सल्लल्लाहु अलैहि वसल्लम के साल में, नबी अलैहिस्सलाम के साल में। वो जो रिश्तेदार कुरैश थे उन्होंने सुना तो वो तो गुस्से में चले गए कि जिनकी खातिर ये हाल हुआ, जरा होश आया तो उन्हीं का पूछते हैं कि वो किस साल में। मगर जाते हुए उनकी वालदा उम्मे खैर को कह गए कि उम्मे खैर कुछ खिला देना, इसको इतनी आंखों पे जो है वो चोटें पड़ी हैं और पेट खाली है। अब उम्मे खैर उनको कुछ खाने के लिए देना चाहती है। उन्होंने कहा अम्मी मैं उस वक्त तक कुछ नहीं खाऊंगा जब तक मुझे नबी अलैहिस्सलाम की खैरियत के बारे में पता नहीं चलेगा। उसने कहा बेटा मुझे कैसे पता चले, मैं औरत दाद हूं। उन्होंने कहा अम्मी आप ऐसा करें जाए और उमर इब्न खत्ताब की बहन उम्मे जमील उससे जाकर पूछे। तो उनकी वालदा गई और उसने जाकर उम्मे जमील से पूछा। उम्मे जमील ने अपना ईमान छुपाया हुआ था, वो घबराई। उसने कहा कि मुझे क्या पता कौन के हाल में, अच्छा चलो मैं तुम्हारे बेटे की खैरियत दरियाफ्त करने के लिए चलती है। वो भी बहाने से साथ आ। जब वो सिद्दीक नानों के सामने आई तो उन्होंने आते ही पूछा कि उम्मे जमील बताओ मेरे आका मेरे महबूब सल्लल्लाहु अलैहि वसल्लम के हाल में। उसने इशारा किया आपके बकर तुम्हारी वालदा काफरा है, कलमा नहीं पढ़ा और ये सुन रही है। तो वो फरमाने लगे कि अगरचे काफरा है मगर मेरी वालदा, घबराओ नहीं तुम बताओ। तो उन्होंने बता दिया कि नबी इस्लाम दारे अरकम में है और खैरियत से है। ये सुना तो सुनते ही सिद्दीक अकबर ने जबान से कहा अम्मी जब तक मैं अपने महबूब को देख नहीं लूंगा मैं उस वक्त तक कुछ नहीं खाऊंगा। जब तक मैं महबूब का चेहरे का दीदार नहीं कर लूंगा उस वक्त तक मैं कुछ नहीं खाऊंगा। मां ने कहा बेटा हम तुम्हें कैसे लेके जाए। चुनाचे एक तरफ से उनकी वालदा उम्मे खैर ने उनको सहारा दिया और एक तरफ से उम्मे जमील ने सहारा दिया और वो घिसटते पांव के साथ जख्मी बदन के साथ दारे अरकम में पहुंचे। हदीस पाक में आता है कि जैसे ही दरवाजा खुला और नबी अलैहिस्सलाम ने देखा तो आप अपनी जगह पर उठे और अबू बकर सिद्दीक के करीब आकर उनके पेशानी का बोसा लिया। और जब नबी अलैहिस्सलाम ने पेशानी का बोसा लिया तो फिर सहाबा सारे के सारे अबू बकर सिद्दीक के ऊपर झुक गए और उन्होंने उनके चेहरे को चूमना शुरू किया। ये जो है ना किताब के ऊपर जमा रहना, ईमान की हिफाजत करते रहना, ये तो क्या आसान काम। इसको कहते हैं तमस्सुक बिल किताब व सुन्ना, ख्वाहिशात को छोड़ देना, सब रुकावटों को तोड़ देना और अल्लाह की किताब के ऊपर जमे रहना। ये कोई आसान काम नहीं है, ये बहुत मुश्किल काम है। इसको वही समझते हैं कि जिनको हालात का पता है कि इस दीन को कितनी कुर्बानियों के साथ आगे चले। नबी अलैहिस्सलाम ने जब सुलह हुदैबिया का मुआहिदा फरमाना था, बात बड़ी अजीब है, तो उसमें एक शर्त कुफार ने लिखवाई कि अगर कोई काफिर मुसलमान होगा तो उसे आप लोगों को वापस भेजना पड़ेगा, मुसलमान काफिर बन जाएगा तो हम उसे वापस ही भेजेंगे। तो नबी अलैहिस्सलाम ने हुक्म इलाही से बड़े इंटरेस्ट को सामने रखते हुए इस शख्स को भी कबूल कर लिया था। अब मुआहिदा लिखा जा चुका है, लिखने वाला कुरैश मक्का की तरफ बंद आया था, उसका नाम था सुहेल। अल्लाह की शान देखें कि सुहेल का अपना जवान बेटा वो कलमा पढ़ के मुसलमान हो गया था, तो बाप ने उसको घर के अंदर हथकड़ियां लगाई थी और बेड़ियां लगाई और उसको रोज तकलीफें देता था, सजाएं देता था, मारता था। वो उसका नाम था अबू जुंदल रजी अल्लाह। जब इधर मुआहिदा और आता ना तो उधर अबू जुंदल रजी अल्लाह ताला ने किसी तरह उस वो जंजीरों को छुड़वा कर तो वो भी वहां आ गए और नबी अलैहिस्सलाम की खिदमत में पहुंच गए। अल्लाह के नबी मुझे घर में इतनी तकलीफें पहुंची है और बेड़ियां उस वक्त उनकी देनी थी पाओ में और वजनी थी और मुश्किल से चल रहे थे और जख्मी खड़ी पर है, अब मैं मुश्किल से आपके पास आया हूँ। अल्लाह के नबी अब मुझे आप अपने अपनी सरपरस्ती में कबूल फरमा लें। जब सहेल को पता चला उसने कहा कि जनाब वायदे के मुताबिक उसको वापस करें। नबी साहब ने फरमाया कि अभी साइन तो नहीं हुए। उसने कहा कि मैं साइन नहीं करूंगा अगर आप इसको वापस नहीं करेंगे। चुनाचे अल्लाह के महबूब को वापस करना पड़ा। अब जरा उस नौजवान की हालत का अंदाजा लगाइए कि जो इतनी तकलीफें बर्दाश्त करता रहा और बिल आखिर वहां से भाग कर वो महबूब की खिदमत में आया और अब यहाँ अल्लाह के महबूब फिर उसे वापस करना। हदीस में आते हैं कि नबी ने फरमाया कि अबू जुंदल सब्र करो, अल्लाह तुम्हारे साथ, अल्लाह तुम्हारा साथ। अबू जुंदल नाम जब वापस अपने वालिद के पास पहुंचे तो उनके वालिद ने सहाबा के सामने उनके रुखसार पे थप्पड़ लगाने शुरू किए। अब वो जंजीरों में बंधा हुआ नौजवान रोता हुआ अल्लाह के महबूब को देखता जा रहा है और उसके वालिद बालों से पकड़ के उसको कसी। उस नौजवान के दिल पे क्या चल रही है? अल्लाह ताला की शान देखें, चंद दिन के बाद एक और इसी तरह नौजवान था, गुलाम किसी का, उसका नाम था अबू बसीर। वो भी भाग के नबी रसूल की खिदमत में आया, कलमा पड़ा था, उसे तकलीफ नहीं जाती थी, तो इतनी तकलीफें होती थी कि जान बचा के वो वापस। तो कुफार ने पीछे से दो बंदे भेजे कि जनाब मुआहिदे के मुताबिक इसको वापस कर। अल्लाह के महबूब ने उनको कहा कि भाई मैं अपने मुआहिदे के मुताबिक पाबंद हूँ, वापस भेजने का तो आप वापस चले जाए। अबू बसीर के दिल पे क्या गुजरी होगी, कितनी मुश्किलों से तो मैं यहाँ पहुंचा और अब मुझे फिर वापस भेजा जा रहा है उन्हीं लोगों के पास जो मेरे जान के दुश्मन है। चुनाचे उनको वापस भेजा। अल्लाह की शान देखें कि रास्ते में जो दो काफिर उनको लेके जा रहे थे उनमें से एक सो गया और दूसरा बैठा हुआ था, तो इन्होंने उसके साथ बातचीत शुरू कर दी और उसको कहा कि तेरी तलवार तो बड़ी कीमती नजर आती है। तो वो फूला ना थमाया और उसने तलवार दिखा दी कि हाँ देखो बड़ी अच्छी क्वालिटी की है। जब इनके हाथ में तलवार आई तो इन्होंने वार किया और उस काफिर को तो नहीं मिलता, दूसरा उठा वो भाग गया। तो अबू बसीर वहां से फिर आए नबी इस्लाम की खिदमत और आकर रख दिया, अल्लाह के नबी आपने तो मुआहिदे के मुताबिक मुझे वापस भेज दिया था, अब तो मैं अपनी बहादुरी की वजह से वापस आ सकता, अब मुझे वापस ना फरमाइए। नबी इस्लाम ने जवाब दिया, अबू बसीर मैं जंग के शोले नहीं भड़काना चाहता। अब इस जवाब को सुन के अबू बसीर ने फिर स्मेल कर लिया कि अगर कुफार ने कोई बंदा और भेजा तो अल्लाह के महबूब फिर वापस कर दे, चुनाचे वो मदीना में नहीं रह सकते। अब वो वहां से बाहर निकले। अब उस नौजवान से जरा दिलो दिमाग के बारे में सोचे, न घर रह सकते हैं कि वहां जान के दुश्मन, न अल्लाह के महबूब के पास रह सकते हैं कि आप वादे के पाबंद। अब वो वहां से चले, कहां जाए, कोई दर नहीं, कोई घर नहीं। वहां से वो सीखता
समुंदर जहां पड़ता था उसके किनारे चले गए। अब अकेले न खाना है न पीना है न कोई पास है। इस हालत में उन्होंने जिंदगी वहां गुजारनी शुरू कर दी। बहुत भूख लगती तो कहीं से कोई घास के पत्ते मिलते तो वो चबाते। इस हालत में उन्होंने वहां अपना वक्त गुजारा। अल्लाह ताला की शान देखें कि अब जिंदर लालों को पता चला तो वो भी वक्त मौका मिला तो वो भी घर से भाग के अबू बकर के पास पहुंच गए। कुछ अर्से बाद दो तीन और नौजवान इसी तरह पहुंच गए। जब वहां 8-10 नौजवान हो गए तो कुरैश मक्का को दिल के अंदर बहुत खतरा हुआ कि इधर से हमारे तिजारती काफले जाते हैं, ऐसा ना हो कि युग के रास्ते में रुकावट डाले, वो तो मसला बन जाएगा। तो उन्होंने नबी इस्लाम की खिदमत में खत भेजा कि आप ऐसा करें इन नौजवानों को अपने पास बुला लें, कम अज कम किसी कानून के तहत तो ये आ जाएंगे, हमारा रास्ता क्लियर हो जाएगा। जब खत मिला तो नबी इस्लाम ने अबू बसीर के नाम खत लिखवाया। अबू बसीर, अब कुफार ने मुझे इस बात की इजाजत दे दी है मुआहदे के मुताबिक, लिहाजा तुम्हें इजाजत है कि तुम वापस मदीना आ जाओ। जब वो पैगाम लेकर एक सहाबी अबू बसीर लानों के पास पहुंचे तो देखा कि वो वहां बीमार और उनके पास दवा नहीं और पहनने को कपड़े भी नहीं थे और ठंडा मौसम था। उस ठंडे मौसम में बीमारी की हालत में वो वहां समुन्द्र के किनारे थे, न खाने को था न पीने को था। चुनाचे वो जमीन पर लेटे हुए थे, उस सहाबी ने जाके उनको वो पैगाम दिया कि अल्लाह के महबूब ने ये आपकी तरफ रुक कर भेजा है। अबू बकर लानो ने हाथ में लेकर रुक्का पढ़ा, अभी पढ़ रहे थे कि वो रुक्का गिरा और उनकी रूह परवाज हो गई। الذين يمسكون بالكتاب, जिन लोगों ने किताब और सुन्नत पर इस्तेकामत दिखाई उनको क्या क्या कुर्बानियां थी, हम तो तसव्वुर भी नहीं कर सकते। इसलिए आज सैयदा फातिमा ज़हरा रज़ियल्लाहु अन्हा फरमाती थी कि मेरे वालिद गिरामी पर इतनी मुसीबतें इस दुनिया में आई कि अगर वो मुसीबतें दिन के ऊपर पड़ जाती तो दिन भी रात में तब्दील हो जाता। मर्दों ने कुर्बानियां दी, औरतों ने कुर्बानियां, हम इस इस्तिकामत उनकी देखते हैं हैरान हो जाते। जब नबी ने इस्लाम में हिजरत का इरादा करवाया तो रात का वक्त है, सिद्दीक अकरम के दरवाजे पर तशरीफ लाए तो वो कर सिद्दीक फौरन बाहर आ गया। तो नबी इस्लाम ने हैरान होकर पूछा, अबू बकर जाग रहे थे, अल्लाह के नबी में जाग रहा था, क्यों जाग रहे थे? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, कुछ दिन से मुझे तवक्को थी कि आपको हिजरत का हुक्म दिया जाएगा और ये भी तवक्को थी कि आप इसको आजिज को अपना खादिम बनाएंगे और साथ ले जाएंगे। जब से ये ख्याल आया अबू बकर ने रात का सोना छोड़ दिया, ऐसा ना हो आप मेरे दरवाजे पर आए और आपको मेरे दरवाजे पर इंतजार में खड़ा हो। ये होते हैं आज के साथ। चुनाचे अबू का सिद्दीक लानो उस वक्त तैयारी की। तैयारी क्या की? बीवी को कहा कि तुम हमारे लिए खाना पका दो। बेटी असमा से कहा कि तुम छोटी हो और तुम खाना हमें घर में पहुंचा देना, तुम पर किसी को शक भी नहीं होगा। अपने बेटे अब्दुल रहमान से कहा कि सारा दिन शहर के हालात नोट करना और रात के अंधेरे में हमें आके बतला देना। अपने गुलाम फहीरा से कहा कि तुम बकरियां चराना और चराने के बहाने घर में आके हमें दूध पिला देना। खुद भी साथ है, बीवी भी काम पर लग गई, बेटी भी, बेटा भी, गुलाम भी, पूरा घराना महबूब की खिदमत के ऊपर तस्की। अब आगे साथ चलते। पहले दिन तो अस्मा रज़ियल्लाहु अन्हा ने खाना पहुंचा दिया। जब वो दूसरे दिन पहुंचाने के लिए आई तो अल्लाह ताला के महबूब ने देखा कि उस बच्ची के माथे के ऊपर जख्म का निशान है और वो बच्ची बहुत ही डिप्रेस्ड नजर आ रही है, जैसे गमजदा होती है। तो नबी ने पूछा, अस्मा तुझे क्या हुआ? کہنے لگی اللہ کے نبی اللہ صلی اللہ علیہ وسلم، کل جب میں آپ کو کھانا دے کر واپس جا رہی تھی تو مکہ مکرمہ داخل ہوتے ہوئے مجھے ابو جہل نے دیکھ لیا، اس نے مجھے پکڑ لیا، کہنے لگا اسماء بتاؤ کہ تمہارے والد کہاں ہیں، تمہیں پتا ہے؟ اللہ کے نبی میں نے کہہ دیا ہاں مجھے پتا، سچ بولا، آخر صدیق کی بیٹی تھی اور صدیقہ کی بہن تھی، سچ بولا، ہزار خوف ہو لیکن زباں ہو دل کی رفیق، یہی رہا ہے ازل سے کلندروں کا طریق۔ تو میں نے جب اسے بتا دیا تو وہ کہنے لگا تو مجھے بتاؤ وہ کہاں ہے، میں نے کہا میں نہیں بتاؤں گی، اس نے مجھے بالوں سے پکڑ لیا اور اس نے کہا اسماء میں تجھے بہت ماروں گا، میں نے کہا میں تمہیں نہیں بتاؤں گی، اللہ کے نبی پہلے وہ مجھے دھمکاتا رہا، پھر اچانک اس نے جو زوردار تھپڑ میرے لگایا تو میں نیچے گری، چٹان پر میری پیشانی لگی تو پیشانی سے خون آ گیا، میری آنکھوں سے آنسو آ گئے، اس نے مجھے بالوں سے پکڑ کے پھر کھڑا کیا، کہنے لگا اسماء میں تجھے جان سے مار دوں گا، بتا تیرے والد کہاں ہیں، تمہارے پیغمبر اسلام کہاں ہیں، اللہ کے نبی میں نے اسے جواب دیا ابو جہل میری جان تو تیرے حوالے، میں محمد عربی کو تیرے حوالے نہیں کروں گا۔ الذين يمسكون بالكتاب، یہ ہے تمسک بالکتاب، ایسے ڈٹ گئے وہ دین کے اوپر کہ پھر پہاڑ ہلانا آسان تھا، ان لوگوں کو ہلانا مشکل تھا۔ کیا بچے، کیا بڑے، کیا مرد، کیا حیران ہوتے ہیں۔ سیدہ زنیرہ رضی اللہ تعالیٰ نے 16 کی عمر تھی تقریباً، اب 21 عمر میں عورت بوڑھی ہو جاتی ہے، اور یہ ابو جہل یا ابو لہب میں سے کسی ایک کی بانی، انہوں نے کلمہ پڑھ لیا۔ جب ابو جہل کو پتا چلا کہ ہمارے گھر کی خادمہ اور کلمہ پڑھ لے، اس نے بلا لیا اور بلا کے اس نے پہلے پوچھا، جب پتا چلا کہ کلمہ پڑھ لیا تو اس نے مارنا شروع کر، اس عمر کی عورت کو مارنا شروع کر، حتیٰ کہ مار مار کے تھک گیا، لیکن زنیرہ رضی اللہ تعالیٰ عنہ ان کی آنکھ سے آنسو نہ آئے، وہ صبر کر کے اس کی مار کو برداشت کرتی رہی۔ جب اس نے دیکھا نا کہ میں تھک گیا ہوں مار مار کے اور یہ شدت سے نہیں ہوتی، اس نے کوئی چیز اٹھائی اور اس کے سر پہ دے ماری۔ وہ کتابوں میں لکھا ہے کہ جب ان کے سر پہ چوٹ لگی تو ان کی بینائی چلی گئی، بیک سائڈ کے اوپر جب سر پر چوٹ لگی، ڈاکٹر لوگ سمجھتے ہیں بینائی چلی گئی۔ اب جب بینائی چلی گئی تو ابو جہل نے اس کو تانا دیا کہ دیکھا لات اور منات میں تیری بینائی اچھی ہوئی۔ جیسے اس نے یہ کہا تو زنیر اللہ نے کی آنکھ میں سے آنسو آ گئے، اس نے دیکھا کہ اب یہ روئی ہے، اب ذرا یہ سوچے گی جا کے، تو زنیرہ رضی اللہ تعالیٰ نے آنکھوں سے نظر تو آ نہیں رہا تھا، ہاتھ سے دیکھتی دیکھتی کمرے میں پہنچی اور کمرے میں پہنچ کے دروازہ بند کے سجدے میں جا کے، میرے مولا جب میرا وجود نہیں تھا تو نے مجھے پیدا کیا، مجھے پاس بینائی نہیں تھی تو نے بینائی عطا کی، اے اللہ انہوں نے مجھے ویسے تکلیف پہنچائی، میں صبر کر کے اس کو برداشت کرتی رہی، وہ مجھے تانا دیتے ہیں کہ تیری بینائی کو لات اور منات نے چھین لیا، اللہ میری بینائی کو تو آپ نے چھینا ہے، میری بینائی مجھے واپس لوٹا دیجیے، میں آپ کی وحدانیت کا اظہار کر سکوں۔ اللہ نے دعا قبول کی، سجدے میں اٹھنے سے پہلے اللہ نے بینائی واپس کر۔ الذين يمسكون بالكتاب، یہ لوگ جنہوں نے قربانیاں دی اور اس دین کو حفاظت کے ساتھ آنے والی نسل تک، ایک تاریخ ہے قربانیوں کی میرے دوست، اگر اس کی تفصیل میں جائیں تو شاید یہ آج تھک جائے گا اور یہ واقعہ ختم نہیں۔ بوڑھی عورت کا واقعہ توجہ سے سنیے. سیدہ اسماء رضی اللہ تعالیٰ عنہ صدیق اکرم کی جو بڑی بیٹی، آج کل صدیق اکرم کی بڑی بہن، ان کی شادی زبیر اکرم سے ہوئی. پھر اللہ نے ان کو بیٹے دیے، ایک بیٹے کا نام عبداللہ ابن زبیر. یہ وہ بچہ تھا کہ جس کی وجہ سے نبی اسلام نے ان کی خالہ عائشہ صدیقہ رضی اللہ عنہ کو ام عبداللہ کی کنیت عطا فرمائی. یہ وہ خوش نصیب ہے. اللہ کی شان، جوانی کی عمر ہے. ان کو ایک مرتبہ ان کے دشمنوں نے گھیر، ان کے ساتھ تھوڑے لوگ تھے، ان کو پکا یقین تھا کہ بس اب میرے ساتھی ایک ایک کر کے شہید ہو رہے ہیں اور تھوڑی دیر میں مجھے بھی شہید کر دیا جائے گا. اس وقت ان کے دل میں خیال آیا کہ میں اپنے گھر کے دروازے پہ ہوں تو میں اپنی والدہ کو آخری سلام تو کر لوں. تو عبداللہ بن زبیر رضی اللہ تعالیٰ نے اپنے گھر داخل ہوئے اور اپنی بوڑھی والدہ کے پاس آئے. بوڑھی والدہ جو تھی اس کی آنکھوں پہ موتیا بند آ چکا تھا، تو اس کی بینائی نہیں تھی، بوڑھی ہو گئی تھی، بڑھاپے کی وجہ سے بینائی چلی گئی تھی. اب وہ اپنی والدہ کے پاس آئے اور والدہ کے پاس آ کر کہتے ہیں کہ امی، میں آپ کو آخری مرتبہ سلام کرنے کے لیے آیا ہوں، مجھے نظر آ رہا ہے کہ تھوڑی دیر کے بعد مجھے شہید کر دیں. تو وہ بیٹے سے پوچھتی ہیں کہ بیٹا، تم حق پر ہو یا باطل پہ ہو؟ بیٹے نے جواب دیا، امی میں حق پہ ہوں. تو فرمانے لگی، بیٹا اگر حق پر ہو تو تمہیں گھبرانے کی کیا ضرورت. بوڑھی ماں جواب دے رہی ہے کہ بیٹا، اگر تم حق پر ہو تو تمہیں گھبرانے کی کیا ضرورت ہے. اللہ ہو. وہ کہنے لگے، امی میں شہادت سے نہیں گھبرا رہا، ہاں یہ خیال دل میں آتا ہے کہ یہ لوگ مجھے شہید کرنے کے بعد میری لاش کا قیمہ بنا دیں، مسلح کر دیں گے، میری لاش کو کاٹ دیں گے. تو ماں بوڑھی جواب دیتی ہے، بیٹا جب بکری کو ذبح کر دیا جاتا ہے پھر اس کی کھال اتاری جائے تو اس بکری کو تکلیف نہیں ہوا کرے. بوڑھی ماں جواب دے، جوان بیٹے کو کہہ رہی ہے کہ بیٹا جب بکری کو ذبح کر دیا جاتا ہے تو پھر اس کی کھال اتار دی جائے تو بکری کو تکلیف نہیں ہوتی، اگر تمہیں شہید کر دیا جائے گا پھر قیمہ بنا دیا جائے تو تمہیں اس کا کیا ہوگا. بیٹا کہتے، اچھا امی میں سلام کرنے آیا تھا، اب میں جانا چاہتا ہوں. اس وقت اس کی ماں اس کو دعا دیتی ہے اور دعا سنیے کیا دعا دی. سبحان اللہ، دعا یہ دیتی ہے، اے اللہ تو جانتا ہے یہ میرا وہ بیٹا ہے جو سردیوں کی لمبی راتوں میں ساری ساری رات تہجد میں تیرے سامنے کھڑا رہا کرتا ہے. اللہ تو جانتا ہے یہ میرا وہ بیٹا ہے جو گرمی کے لمبے دنوں میں سارا دن تیری محبت میں روزے رکھا کرتا. اللہ یہ میرا وہ بیٹا ہے جس نے اپنی ماں اور باپ کو خدمت کی وجہ سے خوش کر دیا. اے اللہ میں اس سے راضی ہوں، تو بھی میرے بیٹے سے راضی ہو جائے. کاش کہ ہم نے بھی ماں کی ایسی خدمت کی ہوتی، ہماری ماں بھی ہمیں یہ دعا دیتی، اللہ میں اپنے بیٹے سے راضی ہوں، اللہ تو بھی میرے بیٹے سے راضی ہوں. الذين يمسكون بالكتاب، یہ ہمارے اقابل، ایسی باتیں تھی، ایسی استقامت تھی، اور پھر حقوق العباد اتنے ماں دعا دے رہی ہے، اللہ کو گواہ بنا کے کہہ رہی ہے، اللہ یہ میرا وہ بیٹا ساری رات تیرے سامنے تہجد میں قیام میں کھڑا رہتا تھا، گرمیوں کے لمبے دنوں میں روزے کے ساتھ رہا کرتا تھا، اور میں گواہی دیتی ہوں اس نے ماں باپ کو خدمت کے ذریعے خوش کیا، اللہ تم میرے بیٹے سے خوش ہو جائے. اور یہ کہنے کے بعد اگلی بات کہ پھر ماں کہتی ہے، میرے بیٹے اب تم جا تو رہے ہو اور میری آنکھیں نہیں، بینائی نہیں کہ میں تمہاری شکل دیکھ سکوں، میرے بیٹے ذرا میرے قریب ہو جاؤ تاکہ میں تمہارے رخسار کو بوسہ دوں اور میں تمہارے جسم کی خوشبو سونگ لوں. یہ الفاظ ہے کہ بات کہتا کہ بیٹے ذرا میرے قریب ہو جاؤ کہ میں تمہارے رخسار کا بوسہ لے لوں اور میں تمہارے جسم کی خوشبو سوں گی.
الذين يمسكون بالكتاب
یہ ہے تمسک بالکتاب. بوڑھی عورتوں کے اندر اللہ رب العزت نے دین کی وہ محبت رکھی ہوئی تھی اور یہ سلسلہ چلتا رہا. چنانچہ بعد کے اندر امام مالک رحمۃ اللہ علیہ فقیہ دار الہجرہ ان کے بارے میں آتا ہے کہ ایک مرتبہ ان کو وقت کے حاکم نے مرضی کے مطابق فتویٰ نہ دینے کے اوپر سزا دینی چاہیے. تو اس نے سزا کیا دی کہ اتنے بڑے محدث کو فقیہ کو گدے پر بٹھاؤ, اس کے منہ کے اوپر سیاہی لگاؤ اور اس کو پورے شہر میں پھراؤ. تو انہوں نے ایسا کیا اور کتاب میں لکھا ہے کہ امام مالک رحمۃ اللہ کا یہ حال تھا کہ جب اس حالت میں ان کو پھرا رہے تھے نا تو وہ کہہ رہے تھے لوگوں تم میں سے جو مجھے پہچانتا ہے وہ تو پہچانتا ہے, جو نہیں پہچانتا وہ بھی سن لے کہ میرا نام مالک ابن انس ولا یخافون لوم تلا. امام احمد بن حنبل رحمۃ اللہ مسئلہ خلق قرآن پیش آیا تو ان کو گرفتار کر لیا گیا. مسئلہ خلق قرآن علمی نقطہ تھا اور ان کو پکا پتا تھا کہ آج مجھے زندہ نہیں چھوڑا جائے. کتابوں میں لکھا ہے کہ وہ سوچ رہے تھے کہ بھائی جان بچانا فرض ہے, آج میں کوئی ایسی بات کر دوں کہ جو زو مانی ہو کہ میری بات بھی رہ جائے اور یہ بھی مطمئن ہو جائے اور میری جان چھوڑ دے ایک علمی مسئلے میں. چنانچہ وہ سوچ سوچ کے گھر سے ذرا باہر نکلے مسجد جانے کے لیے تو ان کو راستے میں ایک نوجوان ملتا ہے اور نوجوان کہتا ہے کہ احمد بن حنبل میں ایک چور ہوں اور ان لوگوں نے وقت کے حاکموں نے مجھے اپنے ذروں کے ساتھ اتنا مارا جتنا وہ مار سکتے تھے اور میں چوری سے باز نہیں آیا, آپ کہیں ان کے ذروں سے ڈر کے دین سے نہ پیچھے ہٹ جا. امام احمد بن حنبل رحمۃ اللہ علیہ فرماتے ہیں اس نوجوان کی بات سن کر وہ تو چلا گیا مگر میرے دل کے اندر استقامت آ. میں نے کہا جو مرضی ہوتا ہے میں نے حق بات کہی, ساری زندگی اس کا احسان اپنے سر پر گلا سکتے کہ دیکھو ایک ایسے نوجوان سے اللہ رب العزت نے کتنا بڑا کام کیا. چنانچہ جب وہاں پہنچتے ہیں تو وہاں جو درباری عالم تھا اس نے کہا احمد بن حنبل آج میری بات مان لو, میں تمہیں ان کے تکلیفوں سے بچا لوں گا. تو جب اس نے یہ بات کہی نا تو امام احمد بن حنبل نے جواب دیا کہ آج اگر تم میری بات مان لو تو میں پھر قیامت کے دن تمہیں قیامت کی تکلیفوں سے بچا لوں گا. کیسے لوگ دین کی خاطر دین کے اوپر میرے دوستو ایمان کی قیمت ہے چکان بھی پڑتی ہے ہر بندے پکی بات ہے. مختلف حالات ہوتے ہیں اور یہ قربانیوں کا سلسلہ بہت لمبا ہے, میں پورا کھول بھی نہیں سکتا. ایک واقعہ سنا کر ذرا بات آگے بڑھاتے ہیں کسی اور طرح. ہمارے اکابرین کے خادم اکابرین نہیں خادم مولانا محمد علی جوہر انہوں نے دل میں نیت کر لی ایک مرتبہ کہ بھئی مسلمان غلامی کی زندگی گزارے جب تک انہیں آزادی نہیں ملے گی اس وقت تک میں اس کے لیے اپنی زندگی وقف کروں. ان کو دھمکیاں ملنی شروع ہو گئی تجھے جیل بھیج دیں گے مار دیں گے پھانسی چڑھا دیں گے. تو جب بہت زیادہ ان کے خلاف معاملہ چلا تو انہوں نے شعر لکھے تم یوں ہی سمجھنا کہ فنا میرے لیے ہے پر غیب میں سامان بقا میرے لیے ہے, اللہ کے رستے کی جو موت آئے مسیحا اکثیر یہی ایک دوا میرے لیے ہے. توحید تو یہ ہے کہ خدا حشر میں کہہ دے یہ بندہ تو عالم سے خفا میرے لیے ہے. توحید تو یہ ہے کہ خدا حشر میں کہہ دے یہ بندہ دو عالم سے خفا دے دے. اب وہ چلے گئے اپنے ملک سے بیرون ملک کے, میں وہاں جاؤں گا اور اپنا مسئلہ نظر بیان کروں گا, لکھوں گا. کئی سال گزر گئے, پیچھے گھر میں جوان بیٹی, اس کا نام تھا فاطمہ, وہ بیمار ہو گئی. جب حکیموں کے پاس لے گئے تو حکیم نے چیک کر کے بتایا کہ اس کو لا علاج بیماری ہے, یعنی فرض کرو ٹی بی, ٹیوبرکلوزس, جس کا علاج اس زمانے میں نہیں ابھی آیا تھا. اس نے کہا یہ چند دنوں کے اندر فوٹل ہے اور بچی کا ویٹ لوز ہوتا جا رہا ہے, کمزور ہوتی جا رہی ہے, خون بھی کم ہوتا جا رہا ہے. ماں نے پوچھا بیٹی جوان سے کہ بیٹی تیری زندگی کی کوئی آخری تمنا؟ تو بیٹی کہتی ہے امی کئی سال ہو گئے ابا حضور کو نہیں دیکھا, میری آخری تمنا ہے کہ مجھے کبھی ایک مرتبہ اپنے باپ کو دیکھنے کا موقع مل جائے. ماں نے کہا بیٹی اپنے والد کو خط لکھو. تو بیٹی نے خط لکھا, ابا حضور میں اپنے بستر مرگ پہ اپنی زندگی کے دن گن رہی ہوں, اگر آپ تشریف لائیں تو بس ایک مرتبہ میں آپ کا دیدار کروں. اب سوچئے یہ بندہ پردیش میں ہو اور جوان بیٹی کا خط ملے کہ میں زندگی کے دن گن رہی ہوں, ابو آ جاؤ, تو باپ کے دل سے کیا گزرتا. بیٹی والوں ذرا سوچ کے دیکھو کہ جوان بیٹی اگر خط لکھے اور میسج پہنچے تو پھر دل کی حالت کیا ہوتی. ان کو خط ملا, انہوں نے اسی خط کے بیک سائڈ پر دو شعر لکھ کر بیٹی کو واپس جواب دے دیا. یہ کیا لکھے؟ فرماتے ہیں میں تو مجبور صحیح, اللہ تو مجبور نہیں. میں تو مجبور صحیح, اللہ تو مجبور نہیں. تجھ سے میں دور صحیح, وہ تو مگر دور نہیں. اپنی بیٹی کو لکھتے ہیں میں تو مجبور صحیح, اللہ تو مجبور نہیں. تجھ سے میں دور صحیح, وہ تو مگر دور نہیں. تیری صحت ہمیں منظور ہے لیکن اس کو نہیں منظور, تو پھر ہم کو بھی منظور نہیں. الذین یوثقون بالکتاب, یہ ہے تو مستقبل کتاب. تو میرے دوستو یہ بات آج یہ کہنا چاہتا تھا کہ ان حضرات نے دین کی خاطر تو جانوں کی قربانیاں دی, کیا آج ہم اپنی خواہشات کی قربانیاں نہیں دے سکتے؟ ہمیں اپنی خواہشات نے دین سے ہٹا دیا, ہمیں نیند پیاری ہے, فجر کے وقت مسجد میں آنا ہمارے لیے مشکل. ہم ٹی وی سکرین کے سامنے بیٹھے رہتے ہیں اور ہمیں اللہ کا قرآن پڑھنے کی خیر توفیق دی ہو. جانے اگر ہمارے اقادر قربان کر سکتے تھے تو کیا ہم خواہشات کو قربان نہیں کر سکتے؟ کاش کہ آج بھی اس محفل میں ہم اپنے دل میں یہ کمٹمنٹ کر لیں, اللہ ہم تیرے دین کی خاطر اپنی خواہشات کو قربان کر سکتے. ہمارے اقادر حلال مال سے اپنے پیٹوں کو نہیں بھرا سکتے تھے, آج ہم میں سے کئی حرام مالوں سے اپنے پیٹوں کو بھر لیے. جو ساری رات چٹانوں پر بیٹھ کر عبادت میں گزار دیا کرتے تھے, آج ان کی اولادیں قوم کے گدوں پر شب باشی کی عادی بن چکی. نہ عشاء کی توفیق نہ فجر کی توفیق. جن کے ماں باپ کے رات کو مطالعہ کرنے کی وجہ سے تیل کا خرچہ ان کے खाने के खर्चे से ज्यादा होता था, आज उनकी औलादों को किताब खोलने की तौफीक नहीं दे। सोचिए हमारी और हमारे उन काबिल की जिंदगी में कितना। हमें मस्जिद के साथ अपना मजबूत ताल्लुक मजबूत करने की जरूरत है। दिल की ये तमन्ना हो मस्जिद में जाए अल्लाह अकबर की अजान आवाज। अगर दिल के अंदर ये तड़प हो तो फिर हम बगैर जमात के नमाज भी पढ़ सकेंगे, मस्जिद में आएंगे और हक भी ऐसे हैं, अल्लाह के घर की तरफ आए, अल्लाह की इबादत करें। फिर नमाज पढ़े बगैर हम रातों को नहीं सोएंगे, फिर अल्लाह ताला के सामने सजदा रेख होने की हमें लज्जत नसीब हो जाएगा, हमें उसका मजा नसीब हो जाएगा। तो इसलिए हम अपनी ख्वाहिशात को कुर्बान करके अपने अल्लाह के हुक्मों पर जिंदगी गुजारे और नबी इस्लाम की मुबारक सुन्नतों के ऊपर जिए। अपने आप को समझाएं कि तू खुशी हो खुश हो के अमल करे तो भी ठीक, और खुश हो के नहीं करता तो मारे बांधे करे, मैंने तुझे जबर के साथ सुन्नत पे चला दिया। तो जब इस तरह हम अपनी ख्वाहिशात को कुर्बान करने के लिए तैयार हो जाएंगे तो फिर सुन्नत पर अमल करना हमारे लिए आसान हो जाएगा, कोई मुश्किल नहीं रहेगा सुन्नत पे। फिर दुनिया में आ रहकर हम आखिरत की तैयारी करने वाले बन गए, फिर अल्लाह रब्बुल इज्जत की मोहब्बत में हमें नमाज के अंदर जरूर आएगा, मोहब्बत इलाही के मजे आएंगे। असल वजह यह है कि मोहब्बत इलाही के मजे को हमने कभी चखा नहीं। अगर किसी को मोहब्बत हो ना किसी से तो उसकी मिलाप की खातिर सारी रात जागना था। अगर हमें भी अल्लाह रब्बुल इज्जत से मोहब्बत की वही कैफियत होती तो फिर ईशा की नमाज के लिए जागना कौन सा मुश्किल काम होता, फिर फजर की नमाज में उठना कौन सा मुश्किल काम होता, फिर ज़कात अदा करना कौन सा मुश्किल काम होता। ये सब काम आसान हो जाते हैं अगर हमारे दिल अल्लाह रब्बुल इज्जत से मोहब्बत करते। और आज आप अगर देखें तो आपको अच्छे ओहदे मांगने वाले बड़े, कारोबार मांगने वाले बड़े, खूबसूरत बीवियां मांगने वाले बड़े, बेटे मांगने वाले बड़े, दुनिया की शोहरत मांगने वाले बड़े नजर आएंगे, लेकिन अल्लाह रब्बुल इज्जत से अल्लाह को मांगने वाले आज बहुत थोड़े नजर आएंगे। कभी देखा किसी को कि कोई रो रहा हो बैठा हुआ हिचकियां ले लेके, हिचकियां ले लेके, ऐ मालिक मैं आपसे आप ही को चाहता हूं, अल्लाह मुझे अपना बना दे। एक छोटी सी दुआ है याद कर लीजिए, अल्लाहुम्मा इन्नी अस्अलुका मिनका, बहुत छोटी सी दुआ है, अल्लाहुम्मा इन्नी अस्अलुका मिनका, ए अल्लाह मैं आपसे आप ही को चाहता हूं। और अगर अल्लाह मिल गए तो हमें सब कुछ मिलेगा। इतनी छोटी सी दुआ हम मांग लिया करें रोज, अल्लाह मैं आपसे आप ही को चाहता, फिर इसकी बरकत में देखिए जिंदगी में कैसे आती। अल्लाह रब्बुल इज्जत किसी पर बोझ नहीं डालते, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, ये जो हमें परेशानियां आज तक लगी हुई है ना ये हमारे हाथों की कमाई, हमारे करतूत है, हमारे उल्टे काम है जिनकी वजह से आज परेशानियां मिला। कुरान करीम में आया मा असाबकुम मिन मुसीबतिन फबिमा कसबत अयदीकुम, जो मुसीबतें तुम्हें आती हैं तुम्हारे हाथों की कमाई है। नमाजें छोड़ देते हैं, तिलावत छोड़ देते हैं, अल्लाह के घर का रास्ता ही भूल जाते हैं, दिनों के दिन गुजर जाते हैं मस्जिद आते ही। भाई हम अपनी इस जिम्मेदारी को महसूस करें कि हमने यहां रहकर अपने ईमान की हिफाजत करनी है और इस ईमान को अपनी औलादों तक पहुंचाना है। अल्लाह रब्बुल इज्जत हमें इसकी तौफीक अता फरमाए और हमारे नौजवानों को अल्लाह ताला उनके सीनों को अपनी मोहब्बत से लबरेज कर। नौजवान कैसे होते हैं एक मिसाल देके आज इस बात मुकम्मल कर दे। مالک ابن دینار رحمۃ اللہ علیہ فرماتے ہیں، میں ایک مرتبہ گرمی کے موسم میں اپنے گھر سے باہر نکلا، اتنی سخت گرمی تھی کہ جیسے کہ آگ برس رہی ہے، سارے حیوان بھی درختوں کے سائے کے نیچے جا کے بیٹھ گئے، پرندے بھی بیٹھ گئے، انسان بھی گھروں میں دبک کے بیٹھ گئے، باہر یوں لگ رہا تھا کہ جیسے سورج آگ برسا رہا ہے، اتنی گرمی تھی، مجھے کسی مجبوری کی وجہ سے باہر نکلنا پڑ گیا۔ کہنے لگے جب میں گلی میں سے گزر رہا تھا تو میں نے ایک نوجوان کو دیکھا جو پاؤں سے معذور تھا، ہینڈی کیپ تھا، اور وہ اپنے ہاتھوں کے بل زمین کے اوپر نہ گھسٹتا ہوا، اپنی گانوں کے بل، سرین کے بل وہ آگے آگے چل رہا۔ اب گرم زمین پہ ہاتھ رکھے تو ہتھیلیاں جلتی ہیں۔ کہنے لگے جب وہ میرے ذرا قریب آیا تو میں نے کیا دیکھا کہ اس نوجوان کا چہرہ بالکل سرخ ہوا ہوا ہے گرمی کی وجہ سے، اور اس کے کپڑے ایسے گیلے کہ جیسے نہا کے یہ غسل خانے سے، اتنا پسینہ، چہرہ سرخ اسرا جیسے اس کی جلد کوئی آگ جو ہے دھوپ نے جلا دیا، اور وہ آگے آگے گھسٹ رہا ہے۔ میں نے سلام کیا، مصافحہ کیا، پوچھا کون ہو؟ اس نے کہا میرا فلاں نام ہے اور میں فلاں شہر سے چلا ہوں اور میں حج کی نیت سے آگے بیت اللہ شریف جا رہا ہوں۔ کہنے لگے میں نے اسے کہا او نوجوان تو میرے گھر آرام کر لے، شام کو جب ذرا ٹھنڈک ہو جائے گی اس وقت تو سفر کر لینا، اتنی گرمی ہے۔ وہ کہنے لگا مالک ابن دینار آپ تو پاؤں کے ذریعے آرام سے چلتے ہیں اور میں تو انچ انچ اپنے ہاتھوں کے بل گھسٹ گھسٹ کے چلتا ہوں، مجھے ڈر ہے اگر میں راستے میں رک گیا تو کہیں ایسا نہ ہو کہ حج کا وقت آ جائے اور میرا سفر ہی نہ کٹے، میں راستے میں رہ جاؤں، اس لیے میں رک کر رہی ہوں۔ کہنے لگے میں نے اسے کہا کہ اے نوجوان تو میرے گھر آ جا اور آرام کر لے، میں تیرے لیے سواری کا بندوبست کر دیتا ہوں، تو گھوڑے پہ سواری پہ سوار ہو کے آرام سے اپنے وقت سے پہلے حج پر پہنچ سکتا ہے مکہ مکرمہ۔ کہنے لگے جب یہ بات میں نے کی اس نوجوان نے غصے کی حالت میں مجھے دیکھا اور کہنے لگا کہ مالک ابن دینار میں سمجھتا تھا تو بڑا عقل مند ہے، یہ تو نے کیسی بات کہی، میری مثال اس غلام کی بھی ہے کہ جو اپنے مالک سے بھاگا ہوا ہو اور پھر وہ سوچے کہ میں مالک کو مناتا ہوں، اب بتاؤ اس غلام کو کیا اچھا لگتا ہے کہ وہ سواریوں میں شام سے سوار ہو کے جائے یا گزت گزت کے مالک کو منانے کے لیے جائے۔ کہنے لگے کہ یہ بات اس نے کی مجھے حیران کر دیا اور وہ چلا گیا، اس نے میری پرواہی نہ کی۔ فرماتے ہیں کہ میں اس بات کو بھول گیا، اللہ کی شان کے اسی سال مجھے بھی حج کی توفیق نصیب ہو گئی۔ جب میں منا کے اندر شیطان کو کنکریاں مار کے واپس لوٹا، میں نے دیکھا کہ لوگوں کا مجمع لگا ہوا ہے، تو میں نے پوچھا بھائی کیا بات؟ وہ کہنے لگے ایک نوجوان ہے اور وہ اپنے رب سے دعا مانگ رہا ہے اور ایسی عجیب باتیں کر رہا ہے کہ سب لوگ کھڑے اس کی دعاؤں کو سن کے لطف اندوز ہو رہے ہیں۔ فرماتے ہیں میں نے کہا ذرا مجھے بھی کچھ راستہ دو، چنانچہ مجھے راستہ ملا، میں مجمع کے اندر گیا، جب میں نے دیکھا تو کوئی نوجوان وہاں زمین کے اوپر بیٹھا ہوا تھا، احرام اس سے باندھا ہوا ہے، پہلے دن کی کنکریاں تھی، رمی جمار کر چکا تھا اور اب قربانی کا وقت تھا اور وہ اللہ سے دعائیں مانگ رہا تھا، تو دعا میں یہ کہتا ہے رب کریم تیری رحمت سے میں معذور بھی تیرے گھر آ پہنچا، میں نے تیرے گھر کا طواف بھی کیا، میں نے مقام ابراہیم پہ سجدے بھی کیے، میں نے عرفات کے میدان میں وقوف بھی کیا، مزدلفہ میں کیا، اللہ اب میں نے شیطان کو کنکریاں مار کے اپنی نفرت کا اظہار کر دیا، اے اللہ اب قربانی کا وقت ہے، یہ سارے لوگ جو میرے گرد کھڑے ہیں یہ اب جائیں گے اور جا کے جانوروں کو قربان کریں گے، اللہ تو جانتا ہے میں فقیر ہوں، احرام کے سوا میرے پاس کچھ بھی نہیں، اے اللہ میں اس موقع سے اپنی جان کی قربانی تیرے نام سے پیش کرنا چاہتا ہوں، اللہ میری قربانی کو قبول کر لے۔ اس نوجوان نے یہ بات کہی، کلمہ پڑھا اور وہی پر وہ فوت ہو گیا۔ الذین یمسکون بالکتاب وأقاموا الصلاة إنا لا نضيع أجر المصلحين. اللہ رب العزت ہمیں بھی اللہ قادر کے نفس قدم پر زندگی گزارنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ. لا الہ الا
الله ہمارے گناہوں کو معاف کروا، ہماری کفاؤں سے گزر فرما، ہمارے کوشش فرما، اللہ ہماری نگاہوں کو پاک فرما، ہمارے دلوں کو صاف کروا، ہمارے سینوں کو اپنی محبت سے لبریز فرما، اپنے عشق کی آتش ہمارے سینوں میں پیدا کروا، ہمارے خاندان کی اپنی فکر کو جاری کروا، روئے روئے سے اپنی فکر کو جاری فرما، ٹھنڈی ٹھنڈی بولتی 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 محبت پیدا فرما، رب کریم جو ہمارے اٹکے ہوئے کام ہے اس کا ہونا آسان فرما، جو الجھے ہوئے کام ہے ان کو اپنی رحمت سے سلجھا، ہمارے آنے والے وقت گزرے وقت سے بہتر فرما، ہم چاہے نہ چاہے پیشان کے بالوں کو پکڑ کر ہمیں دین کی خدمت کے لیے قبول فرما، رب کریم ہمیں ہر طرح کی پریشانیوں سے محفوظ فرما، اللہ ہمارے ساتھ درگزر کا معاملہ فرما، جسمانی بیماریوں کو دور فرما، روحانی بیماریوں کو دور فرما، اللہ جو بے اولاد ہے ہم کو لائق اولاد عطا فرما، جس صاحب اولاد ہے ہم کی اولادوں کو اقبال بنا، فرما بردار بنا، ماں باپ کی آنکھوں کی ٹھنڈک بنا، جن گھروں میں نوجوان بچے بچیاں موجود ہیں ان بچوں کو مستقبل کو مستقبل روشن فرما، ماں باپ کے لیے قرض ادا کرنے آسان فرما، اللہ جو مانگا وہ بھی عطا فرما، جو مانگنا چاہیے تھا ہم نہیں مانگ سکے ہمیں وہ بھی عطا فرما، آپ صلی اللہ علیہ وسلم نے جو خیریں مانگی سب خیریں ہمیں بھی نصیب فرما، اور جن شروع سے تنا مانگی ہمیں بھی تنا عطا فرما، اللہ سب کا پریشان ہوتا ہے ماں باپ کی طرف دوڑتا ہے، اور بندہ پریشان ہوتا ہے پروردگار کی طرف لوٹتا ہے، اے دیکھوں کے دل پر بھی اے ٹوٹے دلوں کو ترسم بھی دینے والے، خالی چوریوں کو بھر دینے والے، اے گناہگاروں کے گناہوں پہ رحمت کی چادر ڈال دینے والے، اللہ ہمارے ساتھ گھر گزر کر معاملہ فرما، اے مالک ہم نے تو دنیا داروں میں دیکھا کہ اپنے ماں باپ اپنے کمزور بچے کا زیادہ لحاظ کرتے ہیں، اللہ ہم بھی آپ کے کمزور بچے ہیں، آپ ہمارا زیادہ لحاظ فرمائیے، اللہ ہماری اوقات سے زیادہ بول گھٹتے نہ ڈالنے کی، ہمیں آزمائش میں نہ ڈالیے، امتحانوں میں نہ ڈالیے، اللہ ہمارے حال پر کرم کا معاملہ فرمائیے، ہمارے ساتھ درگزر کا معاملہ فرما دیجیے، اللہ کرم کا معاملہ فرما دیجیے، ہمارے کاموں کو خود سنوار دیجیے، رب کریم اپنی مدد شامل حال فرما دیجیے، احساس اپنی ماں اپنے بچے کو نجاست میں لکھ کر دیکھتی ہے، وہ بچے سے نفرت نہیں کرتی، بچے کو پھینک نہیں دیتی، سمجھتی ہے یہ نادان ہے مگر بیٹا تو میرا ہی ہے، وہ بچے کو دھو لیتی ہے، سینے سے لگا لیتی ہے، اللہ ہم بھی گناہوں کی نجاست میں لکھ رہے ہوئے ہیں مگر کندھے تو آ چکے ہیں، اللہ ہم سے نفرت نہ فرمائیے، ہمیں اپنے در سے دور نہ کیجیے، اللہ ہمارے حال پر رحمت کی نظر ڈال دیجیے، ہماری دعائیں پھٹے کپڑے کی طرح بھوکے نہ مارئیے، ہمیں نہ تو شیطان کے حوالے نہ کر دیجیے، حالات کے حوالے نہ کر دیجیے، رب کریم ایک رحمت کی نظر ڈال کے ہمیں رو لیجیے، اور ہمیں اپنی رحمت کی چادر میں چھپا لیجیے، اللہ ہمیں بار بار گھر کا دیدار عطا فرما، اپنے محبوب کے دل کی حاضری وسیع فرما، ہمیں حقوق اللہ اور حقوق العباد دونوں کو پورا کرنے کی توفیق عطا فرما، اللہ ہمارا نفس ہمارا ہے، اللہ اس کو مطمئن نہ بنا، اور ہمیں اپنے نفس کو قابو کرنے کی توفیق عطا فرما، رب کریم ہمیں اخلاق حمیدہ نصیب فرما، اے اللہ ہمیں اخلاق حمیدہ نصیب فرما، رب کریم ہماری گاؤں کو اپنی رحمت سے قبول فرما، جنہوں نے گاؤں کے پیغام بھیجے مرد ہیں یا عورتیں ہیں، قریب ہے یا بعید ہے، اللہ سب کی نیک تمناؤں کو پورا فرما، ہمارے والدین امید اقارب مشائخ
جو دنیا میں فوت ہو چکے ان کی مغفرت فرما اور جن کی آپ نے مغفرت کر دی ان کے اعلیٰ درجات عطا فرما، اللہ بدار عربیہ کی حفاظت فرما، اللہ دار القدیم کے کام کی حفاظت فرما، اللہ جہاں اللہ اللہ کی قوموں کی حفاظت فرما، اقامت دین کی کوشوں کی حفاظت فرما، رب کریم اپنی رحمت کے ساتھ خواتین دعاؤں کو قبول فرما، ربنا تقبل منا انک انت السمیع العلیم وبلغنا انك انت التواب الرحيم صلى الله تعالى على حبيبه سيدنا محمد واله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.